एपिसोड 4।
कुलसुम ने कहा, अब्दुल अजीज को पता चल चुका होगा कि उसके बाप को इजा रसानी से आहिस्ता आहिस्ता मौत तक पहुंचाया जा रहा है। तारिक बिन जियाद को आपने पाबंद रखा है कि दिमिश्क से बाहर न जाए। अब्दुल अजीज और तारिक एक हैं। अंदलुस में हमारी तमाम फौज मूसा तारिक और अब्दुल अजीज को अजीम और काबिल तकरीम और ताजीम समझती है। क्या तुम ये कहना चाहती हो कि अब्दुल अजीज हमारे खिलाफ बगावत कर देगा? क्यों नहीं करेगा? कुलसुम ने कहा, वो अपने बाप की बेइज्जती का इंतकाम जरूर लेगा। वो तो खुद मुख्तारी का ऐलान भी कर सकता है, फौज उसके साथ है। आप शायद ये भी भूल गए हैं कि निस्ब से ज्यादा फौज बर्बर है। बर्बर बजा तौर पर दावा कर सकते हैं कि अंदलुस के फातह वही हैं। आज आपने दो बर्बर सरदारों को सजा दी है। जो बर्बर हज करने के लिए आए हैं वो इन दोनों सरदारों को ढूंढते फिर रहे होंगे। किसी न किसी तरह उन्हें पता चल जाएगा कि आपने इन दोनों को कहां पहुंचा दिया है। ठहरो, सुलेमान बिन अब्दुल मलिक ने कहा, मैंने अब्दुल अजीज बिन मूसा के मुतालिक तो सोचा ही नहीं था, मुझे सोचने दो। खलीफा सुलेमान बिन अब्दुल मलिक की सोचों पर रौनक और जाती इख्तदार का नशा तारी था। इस नशे में कुलसूम के हुस्न जमाल और नाज़ो अदा ने इजाफा कर दिया था। मसनद खिलाफत पर बैठने से चंद महीने पहले कुलसूम उसके हरम में आई थी। ये उसके एक दोस्त का तोहफा था। कुलसूम तो जैसे मर्दों पर सहर तारी करने और उन्हें अपने इशारों पर नचाने की तरबियत याफ्ता थी। वो आते ही सुलेमान पर छा गई और हरम की हर औरत को उसने अपनी लौंडी बना लिया था। कुलसूम के हुस्न अदा में सहर था या नहीं, वो सहरकारी की तरबियत याफ्ता थी या नहीं, असल कमजोरी सुलेमान बिन अब्दुल मलिक की थी। वो औरत और शराब का रसिया था। उम्मत रसूल सल्लल्लाहु अलैहि वसल्लम की बदकिस्मती कि वो खलीफा बन गया। अपने किरदार के मुताबिक उसने खिलाफत को शहंशाहियत का रंग दे दिया और तारीख के रिवायती बादशाहों जैसे हुक्म जारी कर दिए। तारीख गवाह है कि जिस मर्द ने आसाब पर औरत को सवार किया वो खुद ही तबाह नहीं हुआ, बल्कि वो अगर अपने खानदान का सरबरा है तो उसने पूरे खानदान को तबाह किया, और अगर वो किसी मुल्क का सरबरा है तो उसने पूरे मुल्क को तबाह किया। तारीख इस बारे में खामोश है कि कुलसूम सुलेमान की बीवी थी या हरम की दाश्ता। अलबत्ता तारीख बेशुमार वाकयात सुनाती है जो सुलेमान को मुतलकुल अनान और सफाक बादशाह साबित करती है। इसकी खिलाफत दरअसल खिलाफत में लिपटी हुई बादशाही थी। वो बज़ाहिर फरीज़े हज अदा करने गया था, लेकिन शाहाना जाहो जलाल अपने साथ ले गया था। उसके हरम की मंजूर नजर कुलसूम और कुलसूम की नौकरानियां भी उसके साथ थीं। खलीफा का मुहाफिज दस्ता और जासूस भी इसके साथ थे। उसने अल्लाह के घर में भी जाकर अपना दरबार लगाया था। उस शाम जब उसने दो बर्बर सरदारों को सजा दी थी, वो रात को अपने महलाती खेमे से निकला और उस जगह चला गया जहां मूसा रात गुजारने के लिए लेट जाया करता। उसके साथ दो मुहाफिज थे और दो मशल बरदार। मूसा लेटा हुआ था। उठ, उसने मूसा के पहलू में पांव से ठोकर मार दी। ज़ईफुल उमर मूसा बिन नसीर बड़ी मुश्किल से उठकर बैठ गया और ऊपर देखा। तेरी अक्ल ठिकाने आ गई है, सुलेमान ने कहा। वो दो बर्बर बगावत की बातें करते रहे और तू उन्हें रोकता रहा? तेरे डर से नहीं इब्ने अब्दुल मलिक, मूसा ने आसमान की तरफ उंगली करके कहा, अल्लाह के डर से। मुझे अब भी तेरी खिलाफत का कोई डर नहीं, तेरा कोई डर नहीं, सुलेमान ने तंजिया के कहा लगाया। बदबख्त, सुलेमान ने कहा, तू क्या समझता है कि मेरे दिल में अल्लाह का डर नहीं? नहीं, मूसा ने कहा, तू तो अहकाम इलाही से भी वाकिफ नहीं। कुरान खोल कर दूसरा पारा पढ़। अल्लाह का फरमान है, हज के दिनों में अपनी औरतों से दूर रहो, कोई बुरा काम ना करो, किसी से लड़ो झगड़ो नहीं। जो नेक काम तुम करोगे वो अल्लाह को मालूम हो जाएगा। सफर हज के लिए ज़ादे राह साथ ले जाओ, और बेहतरीन ज़ादे राह परहेजगारी है। बस ए अकल वालो, मेरी नाफरमानी ना करो। کیا تو ان احکام پر عمل پیرا ہے؟ خلیفہ سلیمان خلیفہ سلیمان اسے تنزیہ نگاہوں سے دیکھتا واپس چلا گیا۔ پھر حج بھی ہو گیا، حاجیوں کے قافلے واپسی کے سفر کو چل پڑے۔ خلیفۃ المسلمین سلیمان بن عبد الملک کا قافلہ بھی دمشق کو روانہ ہو گیا۔ موسیٰ کو ہر روز تھوڑا سا سفر اونٹ پر کراتے، باقی دن پیدل چلاتے تھے۔ اس نے بھیک میں جو کچھ کمایا وہ خلیفہ نے جرمانے میں وصول کر لیا تھا۔ ڈیڑھ دو مہینوں بعد یہ قافلہ دمشق پہنچ گیا۔ موسیٰ کو قید خانے میں ڈال دیا گیا۔ دمشق میں پہلی ہی رات کلثوم نے سلیمان کو یاد دلایا کہ اندلس میں موسیٰ کا بیٹا امیر ہے، وہ کسی بھی وقت اپنے باپ کا انتقام لینے کے لیے باغی ہو کر اندلس کا خود مختار حکمران بن سکتا ہے۔ کلثوم، سلیمان نے کہا، میں خلیفۃ المسلمین ہوں۔ مسلمانوں نے ایک نیا ملک فتح کیا، وہاں نیا نظام رائج کیا جا رہا ہے، لڑائی ابھی بھی جاری ہے، کیا یہ میرا فرض نہیں کہ خلیفہ کی حیثیت سے وہاں جاؤں؟ اس سے میری اہمیت اور مقبولیت بڑھے گی۔ نہیں خلیفۃ المسلمین، کلثوم نے کہا، مجھے آپ کی جان کا خطرہ محسوس ہو رہا ہے، ہو سکتا ہے آپ کے ساتھ جانے والوں میں کوئی وہاں بتا دے کہ موسیٰ بن نصیر قید خانے میں ہے اور اس کی حالت بہت بری ہے، اس صورت میں آپ کا وہاں سے زندہ نکل آنا ناممکن ہوگا۔ مجھے وہاں کے حالات معلوم کر لینے چاہیے، سلیمان نے کہا، اگر بغاوت اور خود مختاری کا ذرا سا بھی اشارہ ملا تو میں عبدالعزیز کو ٹھکانے لگوا دوں گا۔ دوسرے دن خلیفہ سلیمان نے پہلا کام یہ کیا کہ ایک تیز رفتار قاصد کو اندلس اس حکم کے ساتھ روانہ کیا کہ وہاں کے حالات معلوم کر کے آئے۔ خلیفہ نے اسے تفصیل سے بتایا کہ اس نے کیا کچھ معلوم کرنا ہے اور بہت جلدی واپس آنا ہے۔ اور آخری بات، سلیمان نے قاصد سے کہا، کسی کو یہ پتا نہ چلے کہ تم میرے بھیجے ہوئے قاصد ہو۔ اپنے متعلق یہ بتانا کہ تم اندلس میں یہ دیکھنے کے لیے آئے ہو کہ اس ملک میں آ کر آباد ہو جاؤں تو کچھ سود مند ہوگا یا نہیں۔ انتہائی تیز رفتاری سے آنے جانے کے باوجود قاصد کو واپس آتے ڈیڑھ مہینہ لگ گیا۔ اسی دوران موسیٰ کو یہ حکم دیا گیا کہ وہ صبح سویرے قید خانے سے نکل کر شہر میں بھیک مانگا کرے اور شام کو تمام رقم قید خانے کے حاکم کے حوالے کر دیا کرے۔ خلیفۃ المسلمین، قاصد نے اندلس کے احوال و قوائف سناتے ہوئے کہا، اس سے زیادہ خوبصورت اور سرسبز خطہ دنیا میں شاید ہی کہیں ہوگا، میں خطے کے متعلق کچھ نہیں سننا چاہتا۔ سلیمان بن عبد الملک نے کہا، صرف یہ بتاؤ کہ امیر عبدالعزیز بن موسیٰ وہاں کیا کر رہا ہے اور اپنی فوج اور لوگوں میں اس کے متعلق کیا باتیں ہوتی ہیں۔ اگر فوج اور لوگوں میں وہاں کوئی مقبول آدمی ہے تو وہ صرف امیر اندلس عبدالعزیز ہے، قاصد نے کہا، وہ متقی اور زاہد ہے، عالم دین ہے، عرب اور بربر اس کو عزت و احترام کی نگاہوں سے دیکھتے ہیں، عیسائیوں میں بھی وہ نیک نام ہے۔ قاصد نے تفصیل سے بتایا کہ اس نے اندلس کے مقامی لوگوں کی فلاح و بہبود کے لیے کیا کچھ کیا ہے اور کر رہا ہے۔ امیر اندلس عبدالعزیز نے وہاں کے لوگوں کی کایا پلٹ دی ہے، قاصد نے کہا، وہاں دولت مند عیسائی قریب عیسائیوں پر حکومت کرتے تھے، وہاں انصاف اسی کو ملتا تھا جس کے پاس سونے کے سکے ہوتے تھے، زندگی کی ہر عیش ہر سہولت اسی طبقے کو حاصل تھی۔ امیر عبدالعزیز نے قریب عوام کو ایسی زندگی دی ہے کہ وہ نہ صرف پیٹ بھر کر کھانا کھاتے ہیں بلکہ انہیں وقار اور تکریم بھی حاصل ہو گئی ہے۔ موسیٰ بن نصیر کے بیٹے عبدالعزیز نے اندلس میں فتح کے فوراً بعد وہاں کے لوگوں کی بھلائی کے لیے جو کام کیے تھے، ان کی تفصیل اس داستان کے آخر میں بیان کی جائے گی۔ یہاں صرف یہ بتانا ضروری ہے کہ خلیفہ سلیمان بن عبد الملک کچھ اور سننا چاہتا تھا۔ بربر عبدالعزیز کے متعلق کیا کہتے ہیں؟ خلیفہ نے قاصد سے پوچھا۔ خلیفۃ المسلمین کو معلوم ہوگا کہ سالار طارق بن زیاد کے ساتھ جو فوج اندلس کے ساحل پر اتری تھی وہ سب بربر تھے، قاصد نے جواب دیا۔ بربروں کو جو مال غنیمت ملا وہ ان لوگوں نے کبھی خواب میں بھی نہ دیکھا تھا۔ امیر عبدالعزیز نے بربر فوج کو بہت زیادہ تعظیم دی۔ موسیٰ بن نصیر کے بیٹے موسیٰ بن نصیر بڑے لمبے عرصے سے افریقہ کا امیر تھا، اس نے بربر قوم پر ایسی نوازشات کی کہ وہ موسیٰ کو اپنا مرشد مانتے ہیں اس وجہ سے بربر امیر عبدالعزیز پر اپنا جان و مال قربان کرنے کے لیے تیار رہتے ہیں. کیا وہاں کوئی ہمارا بھی نام لیتا ہے؟ کیا وہاں کوئی ہمارا بھی نام لیتا ہے؟ خلیفہ سلیمان نے پوچھا. اگر خلیفۃ المسلمین اس گستاخی کی اجازت دیں تو زبان کھولوں، قاصد نے کہا. اجازت؟ خلیفہ کے بجائے کلثوم نے کہا، جو خلیفہ کے ساتھ لگی بیٹھی تھی. بے خوف ہو کر بات کرو. خلیفۃ المسلمین، قاصد نے کہا، میں بہت سے سراؤں میں گیا، مسلمانوں کے ساتھ، عیسائیوں کے ساتھ، بربر مسلمانوں کے ساتھ باتیں ہوئی، کسی نے دمشق خلافت کا نام نہیں لیا. میں مسجدوں میں گیا جو وہاں نئی بنی ہے، وہاں بھی کسی نے خلیفہ کا نام نہیں لیا. اگر نام لیا جاتا ہے تو امیر عبدالعزیز کا لیا جاتا ہے. پیشکش رہبر ٹی وی.